सम्पूर्णलाई स्वागत छ मेरो पोडकास्ट ओम सर्वे भवन्तु सुखिनामा। तपाईँले यो पोडकास्ट मेरो पोडकास्टका विभिन्न च्यानलहरूमा साथै तपाईँले आफूलाई प्राय पर्ने सम्पूर्ण अनलाइन प्लेटफर्म तथा युट्युबबाट पनि सुन्न र हेर्न सक्नुहुन्छ। दसैँको माहौल आएको छ, त्यही भएर यस पोडकास्टमा विशेष दसैँ, त्यसको इतिहास र दसैँ र नेपाली राजनीतिको प्रभाव, घटस्थापना के हो, विधि र देवीहरूको कुन कुन देवीको पूजा गरिन्छ, उनीहरूको विशेषता के छ, दसैँको टिकामा लगाइने मन्त्रको आशय के हो र किन दुई खालको टिका लगाइन्छ नेपालमा, सेतो र रातो, र कोजागत पूर्णिमाको महत्त्व र कोजागत व्रत कसरी लिइन्छ भन्ने कुरामा सम्पूर्ण एउटा वैज्ञानिक दृष्टिकोण सहितको व्याख्या हुनेछ। हामी सबैलाई थाहा छ दसैँ नेपाली समाजको के हो, एउटा सांस्कृतिक पर्व हो जहाँ चाहिँ भाइचारा, आफन्तसँगको भेटघाट, मिलन, यो सम्पूर्ण कार्यता भइरहन्छ। तर यो सँगसँगै यसमा आध्यात्मिक चिज पनि लुकेको हुन्छ। आज सायद त्यही आध्यात्मिक व्याख्या यस गर्ने प्रयत्न गर्नेछु। सुरुमा जाउँ नेपालको नेपालमा दसैँको इतिहास, नेपालमा भन्दा पनि सुरुमा विश्वमा जाउँ। दसैँ नेपाल जस्तै सिक्किम, पश्चिम बङ्गाल, भुटान, म्यानमार, भारतका पनि होइन पूर्वी राज्यहरू, उत्तर पूर्वी राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल, नागाल्यान्ड, मणिपुर, त्रिपुरा र उत्तराखण्ड जस्तामा दसैँ मनाइन्छ। कतै दसैँलाई दशहरा अथवा नवरात्रि, नौ दिनसम्म उपवास बसिन्छ, त कतै यो दिन चाहिँ रामले रावणमाथि विजय हासिल गरेको मानेर रामको पूजा गर्ने र रावणको दहन गर्ने कार्य गरिन्छ विभिन्न ठाउँहरूमा, होइन। र कतै दसहरा भने नवरात्रिको व्रत लिने र महालक्ष्मी, महासरस्वती र महाकालीको पूजा गर्ने गरिन्छ। र यो त भयो कस्तो छ परिवेश। भागवतमा को पुराणका आधारमा हेर्दाखेरि मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरे र दशमीका दिन चाहिँ विजय यात्रा गरी रावणमाथि विजय प्राप्त गरेका कारणले गर्दा यस दिनलाई चाहिँ धुमधामसँग मनाइन्छ भनिन्छ, होइन। यो थियो बडा दसैँको इतिहास। र बडा दसैँमा विशेष गरी हामी देवीको पूजा गर्छौँ, होइन, देवीको पूजा गर्छौँ। र यस नेपाली परिवेशमा चाहिँ, नेपाली राजनीतिमा चाहिँ हामी जुन गोर्खाली थियो, जय गोरख काली, गोरख र काली, काली भनेको देवी, त्यही भएर हाम्रो जुन गोर्खाले चाहिँ सम्पूर्ण राज्यहरूलाई एकीकरण गर्दै जाँदाखेरि चाहिँ उनीहरूको इष्टदेव गोरख र काली थिए, र गोरख काली भने चाहिँ कालीमा विश्वास भएको कारणले गर्दा झन् दसैँको महत्त्व झन् बढ्न पुगेको पाइन्छ, होइन, झन् विस्तार हुन पुगेको पाइन्छ। र यो दसैँमा विशेष गरी विभिन्न किसिमका संस्कारहरू छ, जस्तै चङ्गा उडाउने गरिन्छ, होइन, अनि टिका प्रसाद ग्रहण गर्ने गरिन्छ, विभिन्न बलिहरू प्रथा कसरी सुरुवात भयो त्यसको बारेमा पनि व्याख्या गर्ने नै छु। अब यसमा विशेष गरेर देवीको पूजन गरिन्छ। देवीलाई कसरी व्याख्या गरेको छ भन्दाखेरि, या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु प्रेम रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु बुद्धि रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु प्रेम रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु स्मृति रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु माया रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। अर्थात् यसमा चाहिँ सम्पूर्ण चराचर देवीको त्यो शाश्वत स्वरूपलाई चाहिँ पूजा गर्ने र उसको मर्मलाई बुझेर आफूमा त्यो शक्ति प्राप्ति हेतु, त्यो शाश्वत शक्तिको प्राप्ति हेतु नवरात्र अथवा नवरात्रकोलाई चाहिँ अर्को के भनिन्छ भन्दाखेरि दशहरा होइन, दशहरा मनाउने गरिन्छ। अब घटस्थापना होइन, पहिलो दिन प्रतिपदाको दिन घटस्थापना गरिन्छ। घटस्थापनाको अर्थ हुन्छ जुन आदि शाश्वत शक्तिले यो जगत बनेको छ, प्रेम शक्ति भाव लक्ष्मी माया बुद्धि निद्रा सबै प्रकृति शक्ति स्वरूप उनी माताको दृश्य वा अदृश्य शक्ति नै देवी शक्ति हो। सम्पूर्ण दूर अर्थात् दुःखबाट मुक्त दिलाउने दुर्गाको उपासना गरेर आबुमा भएको नौ अवगुण काम क्रोध लोभ मह द्वेष जस्ताको बलि दिँदै आफ्नो घट अथवा हृदयमा शाश्वत शक्तिको प्रेमको बीज स्थापना गर्नु नै घटस्थापना हो। घटस्थापना हो विधि र यसमा विशेष घटस्थापनाको दिन के गरिन्छ भन्दाखेरि अष्टदल बनाइन्छ। अष्टदल बनाएर त्यसमा कलश र कलशमा एउटा नरिवल राखेर नौ ग्रह अथवा नौ देवीको स्वरूपको प्रतिमा बनाइन्छ र दुर्गा र गणेशको प्रतिमा बनाएर विधिपूर्वक व्रत अथवा पूजा आराधी गरिन्छ। घटस्थापनाको दिन विशेष त्यो गरिन्छ र त्यसकै छेउमा चाहिँ जमराको रूपमा विभिन्न बिउ बिजनहरूलाई चाहिँ छरिन्छ। यो थियो घटस्थापना र घटस्थापनाको वास्तविक अर्थ पनि यही हो। घट भनेको हाम्रो हृदय र हृदयमा त्यो माताप्रति जुन जगत माता जसको हामी सन्तान हौँ उसको प्रति प्रेमको अङ्कुरण चाहिँ के गर्नु पर्यो जन्माउनु पर्यो होइन, त्यो जन्माउने दिन हो। र प्रतिपदादेखि क्रमशः शैलपुत्री ब्रह्मचारिणी चन्द्रघण्टा कुष्माण्डा स्कन्दमाता कात्यायनी कालरात्री महागौरी सिद्धिदात्री गरी नवदुर्गाको नौवटा देवीहरूको पूजा आजा गर्ने गरिन्छ। र विशेष गरी यो समयमा चाहिँ देवीहरूलाई प्रसन्न बनाउनको लागि दुर्गा सप्तशती चण्डी र देवीहरूको मन्त्र र भएन भने ओम एम क्लिम ओम एम क्लिम चामुण्डाई बिच भन्ने देवी मन्त्र देवी बीज मन्त्रलाई जप गर्ने गरिन्छ, जसले चाहिँ देवी प्रसन्न भएर हामीलाई शक्ति प्रदान गर्नुहुन्छ र देवीप्रतिको हाम्रो प्रेम झन् बढ्दै जान्छ भन्ने मान्यता छ। पहिलो दिन जसलाई प्रतिप्रदा भनिन्छ त्यतिखेर शैलपुत्रीको पूजा गरिन्छ। शैलपुत्री भनेको हिमालय पुत्री छती देवी नै शैलपुत्री हुन्, शैल भनेको हिमालय र उनको पुत्री भनेर उनको पूजा आजा गर्ने गरिन्छ। साँढेमा बसेकी दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फुलले सुशोभित भएकी हुन्छन्। यहाँ त्रिशूल र कमल भनेको प्रतीकात्मक अर्थ हुन्छ। त्रिशूलले सम्पूर्णलाई सुरक्षा दिने भन्ने जनाउँछ भने कमलले प्रेमको अर्थ जनाउँछ र प्रतीकात्मक स्वरूप हामी चाहिँ शैलपुत्री देवीको पूजा गर्छौँ। र यदि शैलपुत्रीको पूजा गरेमा चाहिँ हामीमा यदि चन्द्रमा दोष चन्द्रदोष छ भने चाहिँ यसले चाहिँ चन्द्रमा ग्रहलाई चाहिँ शान्त पार्छ भन्ने मान्यता छ। र दोस्रो दिन द्वितीयमा ब्रह्मचारिणी देवीको पूजा आजा गरिन्छ। ब्रह्मचारिणी भनेको तपको आराधना गर्ने देवी जुन पूर्ण ज्योतिमय स्वरूप हुनुहुन्छ त्यही भएर उनीहरूलाई उहाँलाई ब्रह्मचारिणी देवी हुनुहुन्छ। दायाँ हातमा उहाँको जपमाला बायाँ हातमा कमण्डलु बोकेकी छन्। यो प्रतीकात्मक स्वरूप हो, उहाँको प्रतिमा त प्रतीकात्मक स्वरूपबाट पनि थाहा हुन्छ कि जपमाला भनेको उहाँ तपस्या गर्नुहुन्छ, कमण्डलु भनेको त्याग होइन, कुनै किसिमको इगो नभएको र जप भनेको आफ्नो तपमा निरन्तर लागिरहने। भनेपछि यदि देवीको उपासना गरियो भने चाहिँ हामी यदि ब्रह्मचारिणी देवीको उपासना गऱ्यौँ भने चाहिँ हामी तप त्याग सदाचार बुद्धिहरूको प्राप्ति र ग्रहण हुने हुन्छ। र विशेष ब्रह्मचारिणीको पूजा गर्दा चाहिँ हाम्रो मङ्गल ग्रहमा भएको दोषहरू हट्छ भने ज्योतिषी र एउटा मान्यता पनि छ। तृतीयाका दिन चन्द्रघण्टाको पूजा गरिन्छ। चन्द्रघण्टा देवी भनेको कल्याणकारी छन् जसका दस हात छन्, दस हातमा खड्गा आदि अस्त्र तथा बाँडहरू बोक्नुभएको छ। उनको टाउकोमा चाहिँ घण्टा आकारको चन्द्रमा भएका कारणले गर्दा उनलाई चन्द्रघण्टा भनिन्छ। यिनको पूजा गर्नाले चाहिँ भूत प्रेत र विभिन्न बाधाबाट मुक्त पाइन्छ भन्छ। भूत भनेको पास्टको जुन पास्टको चिजहरूले हामीलाई जुन चिज हामीलाई पीडा दिइरहन्छ त्यसबाट मुक्त, प्रेत भनेको फ्युचर पास्ट र फ्युचरबाट चाहिँ हामीलाई मुक्त गरेर प्रेजेन्टमा जिउनको लागि चाहिँ उहाँले हामीलाई सहयोग गर्नुहुन्छ। चन्द्र घन्टा घन्टीले के गर्छ, हामीलाई प्रिजेन्टमा ल्याउने काम गर्छ नि त, त्यही भएर उहाँको नामै चन्द्र घन्टा रहेको छ। चतुर्थी, चतुर्थीको दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। कुष्माण्डा भन्नुको अर्थ हुन्छ जसको एक मुस्कानबाट चाहिँ सृष्टिको सिर्जना हुनसक्छ र प्रलय हुनसक्छ, त्यस्तो देवीलाई कुष्माण्डा भनिन्छ। सूर्य जस्तो तेज भए कि वाहन सिंह भए कि भगवतीको मुस्कानले चाहिँ ब्रह्माण्डको सृष्टि हुने भएकाले उनलाई कुष्माण्डा भनिन्छ। उनका 8 हात छन् जसमा कमण्डलु, धनुष, बाण, अमृत कलश होइन, कमल पुष्प, चक्र, गदाहरू बोकेकी छिन् र अर्को हातमा जपमाला बोकेकी छिन्, जुन भनेपछि यो सबै प्रतीकात्मक स्वरूप हुन्। यदि उहाँको पूजाआजा गरेमा चाहिँ कमण्डल भनेको व्यक्तिमा त्याग र सदाचारको विकास हुने, धनुष भनेको आत्मसुरक्षा गर्न सक्ने, धनुष भनेको के हुन्छ, सुरुमा पछाडि फर्किने अनि अगाडि बढ्ने हुन्छ, भनेपछि फ्युचरलेस पास्टलाई एनालाइज गरेर फ्युचरमा अघि बढ्ने। बाण भनेको, बाणको अर्थ हुन्छ हामीले रक्षा गर्ने होइन, अमृत पुनः कलश भनेको वास्तविक आत्मस्वरूपको चिन्तन, चक्र गदा होइन, जपमाला भनेको आफ्नो तपमा तपस्या रत भनेपछि यस्तो चिजहरूमा गुणहरू भए कि दिव्य गुण भए कि देवीको पूजा गरेमा चाहिँ हामीले त्यो गुणहरूको प्राप्ति गर्न सक्छौँ। हाम्रो एउटा के छ भन्दाखेरि हामीले जस्तो गुण अथवा जस्तोको सङ्गत गर्छौँ अथवा जेलाई हेर्छौँ त्यो गुणको हामीमा विकास हुन्छ। त्यही भएर हाम्रो वैदिक साहित्यमा विशेष गरी हामी कुनै पनि देवता विशेषलाई चाहिँ पूजा गऱ्यौँ भने चाहिँ उहाँमा भएका अलौकिक गुणहरू चाहिँ हामीमा पनि प्रकट हुन्छ भन्ने मान्यता छ। यदि हामीले चाहिँ कुष्माण्डा देवीको पूजा चतुर्थीका दिन गरेमा चाहिँ सूर्य ग्रह शान्त हुने मान्यता छ र त्यस पछाडि आउँछ हाम्रो चारवटा पछाडि हाम्रो पञ्चमी तिथि। पञ्चमी तिथिमा चाहिँ स्कन्द माताको पूजा गरिन्छ। स्कन्द माता देवी भनेको चाहिँ स्कन्द भनेको कुमार होइन, स्कन्द कुमार उहाँको माता भएको कारणले गर्दा उहाँलाई स्कन्द माता भनिन्छ। कमलको फुलमा आसन भएकी, सेतो वर्ण भएकी, 4 हात छ उहाँको र स्कन्द माता भनिन्छ उहाँलाई। उहाँ चाहिँ स्कन्दलाई बोकेको कारणले गर्दा यदि हामीले चाहिँ स्कन्द माताको पूजा गरेमा चाहिँ स्कन्द कुमार जस्तै सम्पूर्ण ज्ञान र विवेकले परिपूर्ण हुन सक्छौँ। उहाँ चाहिँ सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले अधिष्ठात्री देवी भएका कारणले गर्दा देवी पूजा गर्ने भक्तहरू अलौकिक तेज र कान्तिले सुसम्पन्न हुन्छन् र उहाँको पूजा गरेमा चाहिँ बुध ग्रह शान्त हुने मानिन्छ। खष्टी भनेको खष्टीका दिन विशेष कात्यायनी देवीको पूजाआजा गरिन्छ। 4 हात भएकी कात्यायन, उहाँलाई चाहिँ किन कात्यायनी भन्दा चाहिँ कात्यायन ऋषिले चाहिँ देवीको उपासना गर्थे र देवीले चाहिँ उहाँकै घरमा जन्म लिन्, त्यतिखेर चाहिँ महिषासुरको अत्याचार रोक्नको लागि ब्रह्मा, विष्णु र शिव तिनटै देवताहरूको तेजबाट चाहिँ एक देवीको जन्म भयो जसलाई कात्यायनी देवी भनिन्छ। यदि कात्यायन देवीको चाहिँ पूजा गरेमा चाहिँ हामीलाई बृहस्पति ग्रह शान्त हुने र बृहस्पति दोषबाट मुक्त हुन्छौँ। सप्तमी तिथिमा विशेष गरेर यी त भए खष्टीका चिजहरू। सप्तमीमा विशेष गरेर हामीले कसको पूजा गरिन्छ भन्दाखेरि कालरात्रिको पूजा गरिन्छ। जुन कालरात्रि चाहिँ हामीले सुन्दै आएका छौँ नि, हेर्दाखेरि डरलाग्दो जुन काली भनिन्छ जसलाई होइन, कालरात्रिलाई काली भनिन्छ। कालो घना वर्ण कि गदा वाहन भए कि 3 आँखा भए कि 4 हात भएको, 4 हातमा पनि तरवार, मसाल, वरमुद्रा, अभयमुद्रा लिएकी छिन्। भनेपछि कालरात्रि भनेको यस्तो चिज हो कि जो शत्रु र दुश्मनको लागि कालस्वरूप होइन, तर आफ्नो भक्तको लागि वरमुद्रा र अभयमुद्रा छ, न्याय र प्रेम दिन सक्ने त्यस्तो देवी हुन्। यी देवीको नाम, यी देवीलाई शङ्करी पनि भन्छ, शङ्करी होइन, किनभने चाँडै उनी खुसी हुने र सबैको भक्तलाई चाहिँ एकदम प्रेम दिने भएको कारणले गर्दा यदि हामीले कालरात्रिको पूजा गरेमा, सप्तमीको दिन कालरात्रि अथवा कालीको पूजा गरेमा चाहिँ शनि ग्रह शान्त हुने मान्यता छ। महाअष्टमीलाई महागौरीको पूजा गरिन्छ। यो दिन सेतो वर्ण, सेतो पहिरन अनि विष वाहन भएकी, 4 हात भएकी देवी महागौरी हुन्। दाहिने 2 हातमा अभय मुद्रा र त्रिशूल बोकेकी हुन्छन् र बायाँ हातमा डम्बरु र वरमुद्रा बोकेकी हुन्छन् होइन, र यदि हामीले महागौरीलाई चाहिँ पूजा गर्न सक्यौँ भने चाहिँ त्यसबाट राहु ग्रह शान्त हुने एउटा हाम्रो यो ज्योतिषी दृष्टिकोण छ। नवरात्र भनिन्छ जसलाई, नौ दिन महानवमी पनि भन्छ, महानवमी वा नवरात्रको दिन सिद्धिदात्रीको पूजा गरिन्छ। सिद्धिदात्री भनेको सम्पूर्ण सिद्धिहरूलाई प्राप्त गर्ने, सिद्धि दिन सक्ने होइन, सम्पूर्ण देवताहरूलाई पनि जुन सिद्धि प्राप्त भएको छ, जुन चिज उहाँहरू गर्न सक्छ त्यो सिद्धिदात्रीको कारणले चाहिँ विशेष महालक्ष्मीको पूजा गरिन्छ। यो दिन सिद्धिदात्रीको पूजा गरिन्छ र कमलको फुलमा बस्ने, दाहिने हातमा चक्र गदा र बायाँ हातमा शङ्ख र कमलको फुल धारण गरेकी छिन्। यसले प्रतीकात्मक अर्थ राख्छ, यसले यही बोकेर देवी यसरी नै हिँड्छिन् भन्ने कुरा होइन, उहाँको गुण हुन्थ्यो। र जुनसुकै सिद्धि पनि दिन सक्ने भएको माता भएको कारणले उहाँलाई सिद्धिदात्री भनिन्छ। र यी दसैँमा विशेष गरेर नवग्रह पूजा पनि गरिन्छ, जुन घटस्थापनादेखि सुरु भएर नवरात्रिका दिनसम्म होइन, महानवमीका दिनसम्म विशेष गरेर पहिलो दिन मङ्गल, दोस्रो दिन राहु, तेस्रो दिन बृहस्पति, चौथो दिन शनि, पाँचौँ दिन बुध, केतु, शुक्र, सूर्य, चन्द्रमा गर्दै नौ ग्रहको विशेष विशेष दिन पूजाआजा पनि गर्ने गरिन्छ। र दसैँका दिन विशेष गरी यो सम्पूर्ण घटमा चाहिँ हामीले घटस्थापनामा चाहिँ त्यो देवीको प्रतिमा र प्रेमलाई चाहिँ अङ्कुरण गरिसकेपछि त्यो आफूले अङ्कुरित भएको प्रेमलाई चाहिँ जुन घटमा घटस्थापना भनेर जुन छौँ त्यो भने खास गरी हाम्रो हृदयमा चाहिँ देवीको प्रेमलाई के गर्ने अङ्कुरित गर्ने हो, र त्यो अङ्कुरित गरेको चिज चाहिँ सम्पूर्णलाई के गर्ने बाँड्ने, त्यही प्रेम चाहिँ सम्पूर्णमा बाँड्ने भनेको। यसको अर्को अर्थ के हुन्छ भन्दाखेरि यो दैविक शक्ति र यो सत्य जुन सात्विक शक्ति छ, जुन शाश्वत शक्ति छ, जुन म्याटर र एनर्जी दुइटै होइन, विज्ञानमा भनिन्छ नि म्याटर एन्ड एनर्जी आर डुअल नेचर, यो डुअल नेचरलाई नै रेस्पेक्ट गर्ने, यो त्यही डुअल नेचरलाई चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ त्यो डुअल नेचर पछिको त्यो शाश्वत स्वरूपलाई चाहिँ आफूभित्र हृदयमा चाहिँ घटमा चाहिँ त्यो प्रेमको अङ्कुरित गर्ने र त्यही प्रेम सबैलाई बाँड्ने भनेर हामी चाहिँ जमरा लगाउने दिने गर्छौँ, त्यसको आशय स्वरूप, प्रतीकात्मक स्वरूप। र यसमा विशेष गरी फिमेलहरूलाई चाहिँ टिका लाउँदाखेरि जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गक्षेमा शिवा धात्री शिवा सदा नमस्ते दे भन्छौँ होइन, त्यतिखेर चाहिँ देवीको नामहरू जपेर चाहिँ टिका लगाइन्छ भने। अनि अर्को मन्त्र भनेको आयु द्रोण सुते श्रीयन्त दशरथे शत्रु क्षय रागवे ऐश्वर च नौसे गतिश्च पवने मानस च दुर्योधने दानम सूर्य सुते बलम तहल धरे सत्यन्त कुन्ती सुते विज्ञान विदुरे भवन्तु भवताम कृतिश्च नारायणे, यो भनिन्छ। जसको अर्थ हुन्छ त्यतिखेर टिका लाउनेले देवीको जुन अङ्कुरित प्रेमद्वारा उसलाई के भन्छ भने तिमीले तिम्रो आयु चाहिँ द्रोण सुते अश्वत्थामाको जस्तो होस्, द्रोणको छोरा भनेको अश्वत्थामा हुन्थ्यो जुन उहाँ अजर अमर होइन, कहिले नमर्ने व्यक्ति मानिन्छ उहाँलाई। अनि श्रीयन्त दशरथे श्री चाहिँ दशरथको जस्तो होस्, दशरथ चाहिँ स्वर्गमा जाँदा पनि स्वर्गका राजा इन्द्रले चाहिँ आफ्नो राजगद्दी छोड्नु पर्थ्यो अरे, त्यस्तो श्री थियो उहाँको। शत्रु क्षय रागवे भनेको हाम्रा शत्रु चाहिँ रामका शत्रु जस्तै, रामका महाशत्रु कस्तो थियो, रावण जो प्रखण्ड विद्वान सबै चिज जान्ने त्यस्तो महाशत्रु पनि के हुनलाई जित्न सक्ने होइन, हामी पनि शत्रुलाई क्षय गर्न सकौँ। ऐश्वर्य नौसे नौस राजाको जस्तो ऐश्वर्य होस्, गतिश्च पवने भनेको हाम्रो गति चाहिँ पवनको जस्तो होस् होइन, हाम्रो गति चाहिँ पवनको जस्तो होस् भनेको वायुको भनेको हावाको जस्तो गति होस् होइन। अनि मानस चाहिँ दुर्योधनी, हामी दुर्योधनको जस्तो मानस, दुर्योधन लाई एउटा जुन उहाँ उनलाई यति मान गरिन्थ्यो कि अनि दुर्योधनलाई, किनभने उनी दानवीर थिए, उनले दान गर्यो भने उनको बढ थियो होइन, अनि दुर्योधनलाई एकदम मान गरिन्थ्यो, त्यही भएर दुर्योधनको जस्तो मान प्राप्ति होस्। दानम सूर्य सुते, सूर्य सुते भनेको सूर्यको सुत भनेको कर्ण, कर्णको जस्तो दानवीरता होस् हामीमा होइन, कर्ण जस्तो दानवीर हुन सकियोस्। बलम त हलधरे, हलधर भनेको बलराम, बलरामको जस्तो बल होस्। सत्यन चकुन्ती सुते, युधिष्ठिर जस्तो सत्यवान हुन सकौँ। विज्ञान विदुरे, ज्ञानी र विज्ञान बुझ्ने विदुर जस्तो हुन हौँ। युधिष्ठिर नारायणी, नारायण भगवान् अब शाश्वत भगवान्को कति ब्रह्माण्डमा सबै चिज छ, कति उहाँ हुन्छ, उहाँ जतिकै हामी पनि के हौँ, हामी हाम्रो कृति रहोस् भनेर चाहिँ यो मन्त्र लगा भनेर टिका लगाइने गरिन्छ। अब आम सेतो र रातो, सेतो र रातो टिकाले चाहिँ शान्ति र समृद्धिको प्रतीकको रूपमा मानिन्छ। र यो भेद चाहिँ किन छ टिकामा भन्दाखेरि नेपालमा विशेष, किनभने सुरुमा नेपालमा अबिर पाइँदैनथ्यो र यो त्यो समयमा चाहिँ सम्पूर्ण जाति आर्य खस अथवा जनजाति सम्पूर्णले सेतै टिका लगाउँथे, सबैले सेतै टिका लगाउँथे। तर पछि चाहिँ विशेष इन्डिया पनि होइन, अरब देशहरूबाट चाहिँ बिस्तारै इन्डिया हुँदै अबिर आउन थालिसकेपछि चाहिँ रातोलाई चाहिँ देवीको प्रतीकात्मक स्वरूप मानेर चाहिँ आर्य सम्प्रदायहरूले चाहिँ अथवा ब्राह्मण क्षेत्रीहरूले चाहिँ आर्य सम्प्रदायले चाहिँ अबिरसँग लगाउन थाले र उनीहरूले चाहिँ जुन खस आर्यले चाहिँ लगाइसकेपछि चाहिँ जनजातिहरूले चाहिँ अब अझै पनि सेतै लगाउने गरिन्छ। तर यसको भेद भनेको सेतो रातो भनेर अहिले हाम्रो समाजमा के भेद छैँदैछ भन्दाखेरि, ए हाम्रो यो आर्यहरूले चाहिँ के अरे जनजातिलाई मारेको अरे, अनि दुःखी भएर उनीहरूले चाहिँ सेतो लगाएको अरे, खुसी भएर चाहिँ उनीहरूले रातो लगाएको हो भनेर यसरी भेद छरिँदैछ, यो चाहिँ एकदम गलत हो। त्यसखेर आजभन्दा यो पछि हो, यो 2020 यता त्योभन्दा अगाडि 1900 दसैँ मनाउँदाखेरि हामीले सबैले सेतै टिका लगाइन्थ्यो भन्ने कुरा इतिहासविदहरूले भन्नुभएको छ। र यो थियो दसैँसम्मको, र दसैँ यसरी मनाइन्छ, टिका प्रसाद ग्रहण गरिन्छ, आफन्तहरूसँग प्रेमहरू साटासाट गरिन्छ, चङ्गा उडाइन्छ। चङ्गा उडाउँदा चाहिँ इन्द्रलाई चाहिँ हामी चङ्गा उडाउनुको मतलब के हो अरे भन्दाखेरि, इन्द्रलाई चाहिँ अब वर्षा भयो, अब वर्षा पर्दैन, तिम्रो पानी रोक भनेर माथि आकाशतिर उडाएको अरे क्या, किम्बदन्ती त्यस्तो छ। अब त्यस पछाडि यो पानी सकेपछि कोजागत पूर्णिमा आउँछ। कोजागत पूर्णिमाको विशेष महत्त्व छ। कोजागत पूर्णिमालाई चाहिँ लक्ष्मी भगवान् देवी लक्ष्मीको चाहिँ जन्मदिन मानिन्छ, त्यही भएर लक्ष्मीको व्रत बसिन्छ यस दिन। लक्ष्मी र इन्द्रको पूजा गरिन्छ यस दिन। शिव पार्वती र कार्तिकेयकोलाई चाहिँ पूजा गर्नुपर्छ भन्छ, किनभने यो दिन कुमार कार्तिकेयको जन्मदिन पनि हो। अष्टलक्ष्मीको पूजा गर्ने यस दिन चाहिँ व्रत बसेर रातिमा लक्ष्मीको जप पूजा गर्ने गरिन्छ। र सकियो भने कोजागत पूर्णिमाको दिन ओम श्रीम ह्रीम क्लीम महालक्ष्मी नमः, ओम श्रीम ह्रीम क्लीम महालक्ष्मी नमः, यो महामन्त्र बीज मन्त्रको जप गरिन्छ। यस रातिको पूर्णिमाको दिन चाहिँ भगवान् श्रीकृष्णले चाहिँ गोपिनीहरूसँग महाराज रचेको दिन भएको कारणले गर्दा चाहिँ यो दिन गोपी गीत गाउँदा चाहिँ एकदम भक्तहरूमा प्रेम र यो एकदम आध्यात्मिक दिनहरू दिनमा जोडिन्छ। यस दिन चाहिँ जाग्रत रहेर चन्द्रमाको पूर्ण पान गरेमा चाहिँ चन्द्रदोष हट्ने र यस दिन चाहिँ चन्द्रमाबाट अमृत वर्षने मान्यता छ। यो दिन चाहिँ चन्द्रमाबाट पूर्ण चन्द्रमाबाट अमृत वर्षिन्छ भन्ने मान्यता छ। त्यही भएर यो दिन चाहिँ दिउँसो चाहिँ व्रत बसेर बेलुका चाहिँ नरिवलको पानी खिर पकाएर दहीहरू चाहिँ चन्द्रमालाई देखाएर 12 बजीसम्म राखिन्छ र 12 बजे पान गरिन्छ, जसले चाहिँ त्यो अमृतलाई पान गरे सोसर हुन्छ भन्ने मान्यता छ। रावणले पनि यस विशेष दिन चाहिँ चन्द्रमाको किरणलाई चाहिँ ऐनाद्वारा ऐनाले आफ्नो नाभिमा एकीकृत गरेर सधैँ युवा भइरहने शक्ति प्राप्त गरेको थियो, त्यो अमृतपन प्राप्त गरेको थियो भन्ने मान्यता छ। त्यही भएर यो पूजागत पूर्णिमाको दिन चाहिँ जागृत भएर चाहिँ विशेष जागृत भएर चन्द्रमाप्रति हेर्ने, जसले गर्दा मन शान्त हुनसक्छ, मन शान्त पार्न सकिन्छ र अमृत प्राण हुन्छ भन्ने मान्यता छ। यसरी चाहिँ हामीले दसैँलाई चाहिँ सामाजिक तथा सांस्कृतिक महत्त्व, एकता, पारिवारिक एकता, राष्ट्रिय एकता, मेलमिलापको रूपमा लिन सक्छौँ। यसले चाहिँ हाम्रो मानव सभ्यतामा एउटा मजबुत र एउटा इट्टा र भाइचाराको एउटा कसीलाई झन् मजबुत बनाउँछ। हर्षोल्लासका साथ मनाउन सक्यो भने वर्षभरिका सम्पूर्ण पीडाहरूलाई चाहिँ हटाउन सकिन्छ। तर दसैँमै देखासिखी गरेर कुरीतिको रूपमा आउनुभन्दा त्यसलाई हटाउन सकेमा झन् राम्रो हुन्छ भने हाम्रो झन् सुनमा सुगन्ध हुन्थ्यो। यदि दसैँका नराम्रा पक्षहरू जस्तै बलि प्रथाहरू नराम्रा छन्, त्यसको साटो के गर्न सकिन्छ होइन, त्यो चिजलाई गरौँ, नरा हटाएर राम्रो चिजहरूलाई चाहिँ हामीले भर्दै जाने भने दसैँले चाहिँ सम्पूर्ण दशाहरूबाट मुक्त गर्ने प्रेम देवी दैव शक्ति सरस्वती होइन मान्छेको चार सिद्धि चार किसिमका पुरुषार्थ होइन प्राप्ति हेतु प्राप्त गर्न सकिन्छ र जीवनको लागि सार्थकता र सत्यपट्टि लग्न सकिन्छ भन्दै आजको यो अलिकति लामै भयो पोडकास्ट यस पोडकास्टबाट म बिदा हुन चाहन्छु। तपाईँ खुसी रहनुहोस् सफल रहनुहोस् र तपाईँको दसैँ विशेष रहोस् भन्दै बिदा हुन चाहन्छु। ओम सर्वे भन्दै सकिन यादै विश्वभूतेषु प्रेम रूपेण संस्थित नमस्तस्यै 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 नमो नमः यादै विश्वभूतेषु मातृरूपेण संस्थित नमस्तस्यै 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 नमो नमः।